ninda adinda kata tirikita tadidage dinagina ninda adinda kata tirikita tadidage dinagina
ujiyalo falsa ujiyalo falsa ujiyalo falsa ujiyalo
falsa
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 ujiyalo falsa
जुनसुकै ठाउँको अन्याय जुनसुकै ठाउँको न्यायका लागि चुनौती बन्न सक्छ। मार्टिन लुथर किङ्सको यो भनाईसँगै आजको उज्यालो फल्चा शुरू भइसकेको छ। अबको झन्डै डेढ घण्टा तपाईसँगै बस्नका लागि उज्यालो फल्चाको नयाँ श्रृंखला लिएर आएको छु म सुफल काफले र मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ साथी मनोज विष्टले। उज्यालो फल्चा तपाईँले हरेक दिन बिहान कायाकैरनपछि 8 बजेसम्म सुन्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै पोखरामा रेडियो तरंग चितवनमा रेडियो चितवन मोरङमा स्काई एफएम कैलालीमा एफएम रेड स्टार सिन्धुलीमा सुनकोशी एफएम डोल्पामा रेडियो त्रिपुरा काभ्रेमा सेफर एफएम धादिङमा युनिक एफएम बर्दियामा रेडियो रामाज्ञानु जाजरकोटमा रेडियो जाजरकोट रूकुममा रेडियो चौरजारी जुम्लामा रेडियो सिन्जा जुम्लामा नै रेडियो नारी आवाज डडेलधुरामा रेडियो युनिटी बैतडीमा रेडियो सनसेर तनहुमा युनाइटेड एफएम तनहुमा नै स्मार्ट एफएम अनि मनाङमा रेडियो मनाङ र बाजुरामा रेडियो पौरखीबाट अहिले तपाईँले उज्यालो फल्चा सुनिरहनु भएको छ अनि उज्यालो फल्चा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत पनि संसारभर प्रसारण भइरहेको छ। तपाईँ कार्यक्रम सुन्दै यसमा सहभागी पनि बन्न सक्नुहुन्छ। त्यसका लागि तपाईँले आफ्ना मनमा लागेका कुरा फेसबुक वा ट्वीटर मार्फत हामीलाई भन्नुपर्छ। तपाईँले ट्विटरमा उज्यालो UJYAALO उज्यालो मेन्सन गरी आफूलाई लागेका कुराहरू लेख्न सक्नुहुन्छ। यस्तै उज्यालोको फेसबुक पेजमा गएर पनि तपाईँले आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। कार्यक्रम उज्यालो फल्चामा सधैँ जस्तो आज पनि हामीसित इतिहासमा आजका दिन भएका महत्वपूर्ण घटनाका विवरणहरू छन्। तपाईँले उज्यालो फल्चामा केही दिनदेखि नाटक श्रृंखला मिलनचोक सुन्दै आउनुभएको छ। विपदको जोखिमबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर तयार पारिएको नाटक श्रृंखला मिलनचोक पनि आज तपाईँले सुन्न सक्नुहुन्छ। अनि आजका पाहुनामा हामीसित गायक दुर्गा खरेल हुनुहुन्छ। यस्तै पत्र पत्रिका र अनलाइनमा आएका समाचारको संगालो मीडियामा आज अनि बजार भाव समेटिएको स्तम्भ आजको बजार पनि हामीसँग छ।
इतिहासमा आज
उज्यालो फल्चामा अब पालो भएको छ इतिहासमा आजको। इतिहासमा आजमा हामी विश्व तथा नेपाली इतिहासमा आजका दिन भएका महत्वपूर्ण घटनाहरू सम्झन्छौं। त्यस अघि एकपल्ट आजको दिनलाई नै स्मरण गरौं। आज 2075 साल भदौ 9 गते शनिबार सन् 2015 को अगस्त 25 तारीक यो वर्ष अर्थात विक्रमसम्म 2075 सालको आज 134 दिन हो। यो वर्ष सकिन अब 231 दिन बाँकी छ। आजको दिन विश्व इतिहासमा भएका केही घटनाक्रम अब म प्रस्तुत गर्दैछु। सन् 1609 को अगस्त 25 अर्थात आजकै दिन आविष्कारक ग्यालिलियो ग्यालिले भेनिसका सांसदहरूको अगाडि पहिलोपटक टेलिस्कोप प्रदर्शन गर्नुभएको थियो। ग्यालिलियोले सन् 1608 टेलिस्कोपको आविष्कार गर्नुभएको थियो। सन् 1944 आजकै दिन फ्रान्सको पेरिस नाजीहरूको उपनिवेशबाट मुक्त भएको थियो। सन् 1939 जर्मनीका शासक अडोल्फ हिटलर नेतृत्वको टोलीले फ्रान्सको पेरिस कब्जा गरेको थियो। दोस्रो विश्वयुद्धका क्रममा जर्मन सेनाको हार भएपछि पेरिस स्वतन्त्र भएको हो। अनि सन् 1988 को अगस्त 25 ईरान र इराकले 8 वर्षीय युद्ध समाप्त भएपछि पहिलोपल्ट वार्ता गरेका थिए। सीमा विवादको विषयमा इराकले इरानमाथि आक्रमण गरेको थियो। दुवै देशको वार्ता स्विजरल्याण्डको जेनेभामा भएको थियो। र आज अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको स्मृति दिवस हो। उहाँको निधन सन् 2012 82 वर्षको उमेरमा आजकै दिन भएको थियो। उहाँको मुटु रोगका कारण निधन भएको थियो। निल आर्मस्ट्रङले सन् 1969 नासाको एपोलो 11 मिशन अन्तर्गत चन्द्रमामा पहिलो पाइला टेक्नु भएको थियो। तपाईँ उज्यालो रेडियो नेटवर्कमा उज्यालो फल्चा सुनिरहनु भएको छ। उज्यालो फल्चामा अब पालो भएको छ नाटक श्रृंखला मिलनचोक सुन्ने। मिलनचोक लिएर आउँदै हुनुहुन्छ जुंगे काका।
गर्भवतीलाई आवश्यक पर्छ पोसिलो खाना चार थरी खाना हुन् अन्न पशुजन्य सागपात फलफूल र गेडागुडी। यी चारै थरी खाना खुवाउनु पर्छ घरिघरि। प्रणाम नमस्कार है जुगे काकाको मिलनचोको कथा भन्न रेडियोमा आको बिर्सन त भएको छैन नि। सोहन दुबई गएपछि जानुका विरुद्ध प्रियङ्काले फुकी मोहनको कान, जानुकासित बदला लिने रहेछ उनको मन। रोसी बजारको बैठकमा सुजाताले विरोध गरिन् मनोजको क्रसरको। बगरको ढुङ्गा गिटी र बालुवा झिक्दा गाउँ कटानमा पर्ने तर्क छ उनको। मनोजले दियो सिध्याइदिने धम्की। जानुकाको गर्व रहेको भयो पक्का पक्की।
लो अनि के भयो जानुकालाई, सन्चो छैन कि? यता हेर न क्यामेरातिर, मैले त देखिसके।
यस्तो हो के मामा, आज माइजीलाई तपाईँसँग अलि लाज लागेको अवस्था, त्यही भएर बोल्न अप्ठ्यारो लागेको अवस्था।
यस्तो हो क्या बाबु, अघि पवित्र आकी थिइन्।
ठिक छ नि त पवित्र दिदीलाई जानुका नबोलेको किन हो?
त्यही त, अघि पवित्र आकी थिइन्, त्यो क्या पेट जाँच्ने किट लिएर जानुका दुई जुगी भएकी देखियो। यहाँ सुकुमारी नातिनीले पनि जिस्काको जिस्कै थिइन्, त्यही भएर लाज लागेको होला जानुकालाई।
कस्तो खुसीको कुरा, अनि किन लाज मान्नु त यस्तो खुसीको कुरा गर्नु पनि?
इन्टरनेटमा खोजेर गर्भवती माइजूको हरेक कुरा थाहा पाउने भइसकिन् सुकुमारी नानी। रोसी बजारको बैठकमा ढुङ्गा रोडाको कुरा उठाएकोमा सुजातालाई सिध्याइदिन्छु भन्ने मनोज चुपचाप घुम्छ ढुङ्गा खानी। रोसी बगरको ढुङ्गा बालुवाको कुरा जिल्लासम्म पुगिसकेको छ, सुजातालाई केही भयो भने सिधै उहीमाथि शङ्का हुन्छ। त्यही भएर मनोज अहिले पर्ख र हेरको नीतिमा छ। मलाई पनि चित्रनहरूको असाध्यै न्यास्रो त लाग्यो, तर कसैले नबोलाई कसरी जानु? तर हजुर, त चिता म पुर्याउँछु भने जस्तो पो भयो त। चित्रनहरूको न्यास्रो लाग्यो मात्र के भनेको थिए, सुजाता र देवानन्दले सम्झिहाले। सोहन दुबई गएपछि सुजाता र देवानन्दलाई गाउँका सामाजिक काममा सघाउने मान्छेको खाँचो छ, त्यही भएर उनीहरूलाई म बुढाको याद आयो। सुन्नुहोस् त उनीहरूका कुरा।
ल दिदी, आजबाट सकियो यो बालघर मर्मत र किशोरी घर निर्माणको काम।
काम त सकियो, तर किन होला सोहन दुबई गएदेखि किशोरी घर बनाउने काममा गाउँका सबै मान्छेहरू सहयोग गर्न नआएका?
त्यही त, घरमा किशोरी छोरी भएकाहरू पनि सघाउन आएन। सोहन भएको भए सबैका घर घर डुलेर मान्छे जम्मा पार्थ्यो।
बरु जुङ्गे काका भएका भए पनि यस्तो सामाजिक काममा मान्छे जुटाउँथे। बुढाले ए हजुर आउनु त पर्यो, गर्नु त पर्यो, समाज नभए काटिन्छ हजुर मान्छेको जरो भनेपछि सबै मान्छे आइपुग्थे।
के गर्नु त दिदी, अब बुढा बटारिएर कालीकोट छोरीका घर गएका छन्, अब त अघाए कि कालीकोटका डेउडा सुनेर।
देवानन्द, त्यो अस्ति नै बुढाले पठाएको चिठीमा ठेगाना छ होइन?
छ छ।
खै त त्यो कापी कलम ल्याऊ त, म चिठी लेखिदिन्छु तिम्रो नाउँबाट, तै बुढालाई गाउँ आउन मन लाग्छ कि?
पक्नुहोस् है त। यही कागजमा लेखी हुन्न दिदी, खाली चाहिँ खाली नै पन्ना हो यो, तर तरकारी पसलमा राख्दा राख्दा पुरानो भइसक्यो रहेछ।
हुन्छ, खैले हो त। आदरणीय काका नमस्कार, आराम छु, आराम चाहन्छु। बुढालाई अलिअलि घोचेर लेख्नु पर्यो है देवानन्द चिठी।
अलिअलि नघचघचाए त के आउँथ्यो बुढा, दिनु न दुई चार गफ। अब मैले लेख्यो भने त डाक्टरले नि नबुझ्ने अक्षर हुन्छ।
काका, तपाईँलाई त कालीकोटमा छोरीका घरमा मस्ती होला, यहाँ जस्तो सधैँ भेटेर सन्चो बिसन्चो सोद्धै किचकिच गर्ने सुजाता, सोहन र म पनि छैनौ, हाई सन्चो भएको होला है तपाईँलाई।
दिदी, अलिक धेरै नै भयो कि क्या हो, बुढाको मन दुख्ला फेरि।
दुखे दुखोस् त, अब गाउँघर बिर्सेर यतिका दिन गाई भाका बुढा, म त लेख्छु, अब लेख्छु बुढाको मन छुने कुरा त अब पो लेख्छु त। काका, हामी त तपाईँ जस्तो निर्दयी होइनौ, दिनदिनै तपाईँलाई सम्झिन्छौँ। तपाईँ नभएर मिलनचोकको चौतारो नै शून्य भएको छ।
दिदी, होइन के अचम्म हो, आज त मनोज शिर झुकाएर गयो त। हामी भएतिर मात्रै होइन, मेरो तरकारी पसलतिर हेर्दा पनि नहेरी गयो। ठुलै तनावमा छ कि क्या हो?
रोसी बजारको बैठकमा मैले रोसीको ढुङ्गा रोडा निकालेका कारण कटानको खतरा भयो भनेर कुरा उठाएदेखि कि म भएतिर सिधा हेर्न चाहेको छ।
अनि तपाईँलाई त सिद्धै दिन्छु भन्थ्यो त त्यसले, बजारका तरकारी साहुले भनेका मलाई।
त्यसले भन्दैन सिद्धिने मान्छे हो र म? यो मनोजले यस्तै गरी अप्ठ्यारो पारिरह्यो भने आफै सिद्धिन्छ। यसको रोडा ढुङ्गाको सबै व्यापार दामाडोल हुन्छ।
तर दिदी, यो मनोज भनेको त ब्वासो हो, ब्वासो बाटो ढुकेर हमला गर्न सक्छ। तपाईँ सचेत हुनुहोला, यसले जति बेला जे पनि गर्न सक्छ नि। फेरि
म पनि आवेगमा आएर त्यसले केही गल्ती गरेदेखि हुन्थ्यो भन्ने पक्षमा छु। हेत फेरि अब जुङ्गे काकालाई चिठी लेख्दा लेख्दै कहाँबाट त्यो आएर लेखाइको सिलसिलाले टुङ्गेला जस्तो भयो।
अब चाहिँ चित्रनगर फर्किनुहोस् भनेर निम्ता गरौँ बुढालाई, आइहाल्छन् कि।
साँच्ची बुढालाई पनि चकमा तिनी कुरा लेखौँ है त।
हुन्छ, जे जे लेख्नु मन लाग्छ लेख्नु,
फेरि पछि मलाई गाली गर्न पाइँदैन नि।
ल, कस्तो कुरा गर्नुहुन्छ तपाईँ पनि, अहिलेसम्म मैले तपाईँलाई कहिले गाली गरेको छु र?
ल, लेखौँ है त त्यसो भए।
लेख्नु न।
अन्त्यमा काका, आज तपाईँलाई पहिलोपल्ट भन्दैछु, मैले देवपुरकी एउटी केटी मन पराएको छु। तपाईँले आएर कुरा गरिदिएपछि माघी बिहे गर्ने सुर छ। म तपाईँको बाटो हेरेर बसिरहेको छु, उही तपाईँको देवानन्दे।
तेरे दिदी, यो चाहिँ अलिक बढी नै हो कि क्या हो? यसरी सिधै त लेख्न नहुने दिदी।
अब बढी र घटी थाहा छैन, मैले अघि सोधेकै हो क्यार, अनि अघि तिमीले हुन्छ भनेको होइन। अब जुङ्गे काका आएपछि केटी गएर देखाउनु, बुढाले कुरा चलाउँछन्, म पनि सहयोग गरौँला नि, बिहे गर्नुपर्छ क्या अब, बुझ्यौ? हेर त देवानन्दलाई लाज लागेको, कानै राता राता पो पार्यो त बिहेको कुरा।
ल हेर, जहाँ बसे पनि चित्रनगर र देवपुरका सबै कुरा थाहा पाउँछु भनेको, मलाई थाहै नदी देवपुरकी कुन केटीलाई मन पराएछ त देवानन्दले? देवानन्दको बिहेको लम्मी बन्नलाई भए पनि चित्रनगर त जानै पर्ला। तर सुजाता र देवानन्द मिलेर मलाई गफ दिएका पो हुन् कि? ए हजुर, चित्रनगरमा किशोरी घर बनाइसक्यो। सुकुमारी, बिन्दा र गाउँका केटीहरू किशोरी घरमा बसेर ज्ञान गुणका कुरा गर्न भेला भएका छन्। केही बेर अघि मात्रै कौशल्या देवी र पवित्राले जानुकालाई स्वास्थ्य चौकीमा लगेर गर्भ जाँच गराए। यतिखेर मिलन चोक नजिकै भैँसी डोर्याउँदै आएका रामानन्द र गर्भ जाँच गराएर फर्किएका पवित्रा र कौशल्याको जम्गा भेट भएको छ।
ए पख न हो पख, कति कराएको यो भैँसीको पहाडी, आमाको पछि पछि आइजो न, अब त घर पुग्न लाग्यो नि। हेर, एउटा घाँसको बुटाको कति लोभ गर्छ हे डामना, घर पुगेपछि पेटभरि घाँस, पराल, भुसा, दाना पानी खुवाइहाल्छु नि, आइज।
ए आमा, उता हेर्नु त, बुवा त भैँसी पो डोर्याउँदै हुनुहुन्छ।
ल, भैँसी त खाइ लाग्दो नै रहेछ, कति दिने रहेछ दुध कि सोध्नै बिर्सिनु भयो?
किन बिर्सन्थे, छाकमा 4 लिटर दिन्छ भन्थ्यो काजीले, अनि पवित्र जानुकालाई स्वास्थ्य चौकीमा जताएर आइसकेको।
आज भिड रहेनछ, एकदम चाँडै हो।
घरमा गाई थाकिसकेको थियो, भर्खर बर लागेको छ, ब्याउन अझै 9 महिना लाग्छ। अब जानुका नि 2 जुकी भयो कि, पोषण त राम्रै चाहियो नि, त्यही भएर दुनो भैँसी ल्याएको। साँच्ची डाक्टरले के भने छोरी?
डाक्टरले भनेको मुख्य कुरा जानुकालाई पोसिलो खानेकुरा अरू बेला भन्दा धेरै पटक र चार प्रकारका खाना मिसाएर खुवाउनु पर्यो।
त्यो त पर्यो नि, त्यही भएर त मैले काजीका घरको भैँसी किनेर ल्याएको नि।
एकदम राम्रो भोबा, डाक्टरले भनेका चार प्रकारको पोसिलो खाना मध्ये एक प्रकारको खाना पशुजन्य हो, अथवा दुध, दही, घिउ, माछा, मासु, मह, कलेजो, अण्डा जस्ता पशु पक्षीबाट पाइने खाना हो।
अरू बाँकी तीन प्रकारका खानेकुरा त घरमै छँदैछ, गेडागुडी, अन्न अनि फलफुल र सागपात भनेको होइन त छोरी?
हो नि, गेडागुडीमा पनि विभिन्न किसिमका सिमीहरू, कालो बोडी, राजमा, सेतो बोडी, भटमास, मसुरो, चना मुख फेरि फेरि खुवाउनु पर्यो।
अब अन्न सधैँ हामीले खाने गरेकै छ, गहुँ, मकै, जौ, चामल, कोदो, कागुनो, फापर जे खाए नि हुन्छ नि।
हुन्छ रे, बाँकी रह्यो हरियो सागपात र फलफुल जुन हाम्रो घरमा त टुट्दै टुट्दैन, जति खाए नि भइगयो।
जति खाए पनि भइगयो होइन आमा, मिलाइ मिलाइ खाने हो। घरका हामी सदस्यले अब गर्भवती महिलाले अरू बेला भन्दा कम्तीमा पनि थप एक पटक पोसिलो खाना खुवाउने कुरा पक्का गर्नुपर्छ।
हामीले त जानुकाले थप एक पटक खाना खाएको पक्का गर्न थालिसक्यौं। पहिला बिहान बेलुका खाना र दिउँसो एकपटक खाजा खाने चलन थियो, अहिले जानुकाले बिहान उठ्ने बित्तिकै थप एकपटक खाजा खान थालिसकेकी छिन्।
अनि साँच्ची गर्भवतीको खानामा आयोडिन भएको नुन अनिवार्य चाहिन्छ, गर्भमा रहेको बच्चालाई आयोडिन आवश्यक पर्छ नि।
अझ एउटा अर्को कुरा नि सम्झाउनु भएको थियो डाक्टरले, गर्भवती महिला यदि काममा जानुपर्ने छ भने उनका लागि पोल्टामा खाजा पठाउन बिर्सनु हुँदैन।
त्यो त परिगो नि, घर बसेको बेला दिनको चार पटक खाना खुवाउने, घर बाहिर भएको बेला खाजा नपठाउने गर्यो भने त गर्भवती आमा र बच्चालाई पोषणै पुग्दैन नि।
अनि अर्को कुरा नि बिर्सिनु होला है आमा, अब जानुकालाई गरुङ्गो काम लगाउनुहुन्न, गरुङ्गो पानीको बाल्टिन उचाल्नुहुन्न।
मैले के बिर्सन्थे र छोरी, गर्भवती हुँदा सुरुका महिनामा थकाइ र निन्द्रा धेरै लाग्छ, शरीरमा बच्चाका लागि धेरै रगत बन्नुपर्ने र हर्मोन परिवर्तन भएको कारण त्यस्तो हुने रहेछ।
त्यही भएर त गर्भवतीले दिउँसो एक दुई घण्टा आराम गरेको राम्रो नि।
जानुकाको पोषण, आराम गर्ने कुरा र स्वास्थ्य संस्थामा जचाउन जाने कुराको हामी सासू ससुराले निश्चित गरिहाल्छौ, त्यसमा त सबै ढुक्क भए हुन्छ।
घरमा भएका सासू ससुराले राम्ररी कुरा बुझेपछि त भइगयो नि।
यस्तो बेला हाम्रो छोरा सोहन बुहारीको साथै हुनुपर्ने हो, तर विदेशमा छ, तर ज्ञानी छ है, त्यसैले बेला बखत हामीलाई त जानुकालाई फोन गरेर गर्भवतीको राम्रो हेरचाह भएको पक्का गरिरहन्छ।
त्यो त हो, गर्भवतीसँग श्रीमान पनि स्वास्थ्य संस्थामा जचाउन जाँदा गर्भवतीलाई हौसला हुन्छ, श्रीमान श्रीमती बीच माया बढ्छ, एकअर्काको आवश्यकता बुझिन्छ।
तर अब छोरा घर नभएपछि हामी सासू ससुराले गर्भवती बुहारीको राम्रो रेखदेख गरिरहेकै छौँ।
त्यही त, कुरा गर्दा गर्दै घर आएको नि पत्तै भएन, अब जाउँ क्यारे म पनि।
अहिले घर जाने के हतार भयो र, साँझ पर्न लागिहाल्यो, भैँसी दुहेर एक गिलास दुध चाखेर जाने कि छोरी?
अलिक ढिला हुन्छ कि बा, बरु यो भैँसी गोठमा बाँधुन्जेल चाहिँ सघाउँछु। कता सागबारीतिर जान खोज्छ, उतै गोठभित्र।
ए, त्यो पाडीलाई चाहिँ समात है पवित्र, उता गाई भएतिर गयो भने हानि दिन्छ, पहिला म यो भैँसी बाँच्छु अनि पाडीलाई उता बाख्रा भएतिर बाँध्नुपर्छ।
गर्भवतीको राम्रोसँग हेरविचार गर्ने सासू ससुरा घरमा भए कस्तो राम्रो, जानुगाको गर्भको बच्चा र उनको स्वास्थ्य असाध्यै राम्रो हुने कुरामा ढुक्क भए म पनि। गर्भवतीलाई कम्तीमा चार पटक स्वास्थ्य चौकीमा जजाउन लाने, चार प्रकारका पोसिला खानेकुरा खाने वातावरण मिलाउने, आराम गर्ने समय सुनिश्चित गर्ने, अनि गर्भवतीलाई अतिरिक्त सरसफाई र स्याहारमा सुनिश्चित गर्ने, यति बुझेका श्रीमान, सासू ससुरा र परिवारका अरू सदस्य भएपछि त गर्भको बच्चा र गर्भवती दुवै स्वस्थ भइहाल्छन्। तर ए हजुर, मलाई त मोहनको चाला देखेर पो अचम्म लाग्दैन, अब आफ्नै भाइ सोहन नेपाल हुन्जेल पुनर्निर्माणको कामले फुर्सद भएन भनेर घर आएन, सोहन गएपछि हिजो आज दिनै पिछे घर आउँछ। तिमी नै हौ नि घरकी जेठी बुहारी भनेर प्रियङ्कालाई सुर्याउँछ, मोहनले घर बनाउँदा पैसा नभएर नदिएको होइन रहेछ, आमा बा भाइ र गाउँलेका अघि जाति बने पनि मन पनि खेलाडी नै पो रहेछ है गाँठे।
होइन कति कम्प्युटरमै घोत्लिनु भएको हो के तपाईँ? दिनभरि अफिस, बिहानभरि खेलकुद, अनि बेलुका पनि यही कम्प्युटरमा घोप्टिरहने। मतिर त फर्केर नि हेर्नुहुन्न कि तपाईँ?
हैत्तेरिका, के गरेको होला तिमीले? यसरी सिधै कम्प्युटर अफ गर्नुहुन्छ? काम गरिरहेको फाइल त सेभ हुनु दिनुपर्छ।
मलाई थाहा छ तपाईँ अनलाइनको संसार पढ्दै हुनुहुन्थ्यो, के सेभ गर्नु नि?
तैपनि त सिधै यसरी कम्प्युटर अफ गर्नुहुन्छ त?
सिधा र बाङ्गो जसरी बन्द गरे पनि त्यही त हो। बरु सुन्नु न मेरो कुरा।
सुनि त राखा सुने अनि भन न त लु।
आज बाले दुहुनु भैँसी किनेर ल्याउनु भएको छ काजीको घरबाट। कति बाक्लो मिठो दुध दिने भैँसी रहेछ।
दुध मिठो रहेछ, अघि आमाले दिनुभएको थियो मलाई पनि।
तर थाहा पाउनु भयो नि अघि खाना खाने बेलामा के भयो?
तिमीले नभनी कसरी थाहा पाउनु? मैले भन न पहिला के हो
के हुनु। तपाईँकी आमालाई म भन्दा कान्छी बुहारी जानुका धेरै मनपर्छ, मेरो वास्तै छैन।
के भयो र आज फेरि के गर्नुभयो र आमाले?
के हुनु, त्यो भैँसीको दुधको कति बाक्लो तर लाग्ने रहेछ। दुध त त्यति मिठो थियो भने तर झन् कति मिठो थियो होला। आमाले सबै तर त्यो जानुकालाई दिनुभयो, मलाई चाहिँ तुरुक्क दुई डाडु दुध मात्र।
अब जानुका दुई जिउकी छ, त्यही भएर दिनुभयो होला नि त आमाले। आजै स्वास्थ्य संस्थामा जताउन जानुभएको, डाक्टरले पोसिलो खाना खुवाउनु भने होला।
भो भो, धेरै जानुकाको आड लिएर बोल्नु पर्दैन। स्वास्थ्य चौकीका डाक्टरले कुडेको दुधको सबै तर उसैलाई मात्र खान दिनु भनेका त थिएनन् होला नि।
त्यस्तो नै त के भन्थ्यो होला र। तैपनि अब बाले गर्भवती जानुकालाई पोसिलो खाना खुवाउनु पर्छ भनेर त भैँसी किनेर ल्याउनु भएको छ।
साँच्ची मैले त भन्नै बिर्सेको, तपाईँले एक पैसा नै दिने होइन नि बालाई। उनकै कान्छो छोराले दुबईबाट पठाइहाल्छन् नि भैँसी किनेको पैसा तिर्नलाई।
अब मसँग माग्दा पनि माग्नुहुन्न होला बाले। हेर, अब मागे पनि अहिलेलाई छैन बा भन्नेला नि त।
बरु दुई महिना भयो धनी राम साहुले प्याज तिरेका छैनन्, खुरुक्क मागेर ल्याएर बैङ्कमा जम्मा गर्नु त, अरूले थाहा पाउलान् फेरि।
उसले नि खातामा जम्मा गरिदिन्छु भनेको भएर मैले पर्खेर बसेको। अब मैले तिम्रो ब्याङ्क खाता नम्बर दिएर आएको छु। ए अब त सुतौ न हौ, निन्द्रा पनि लागिसक्यो।
तँलाई तँलाई मोहन, हेर त यसको पारा। घरमा पैसा छैन भनेर बाबु र भाइलाई नदिने, तर धनीराम साहुलाई ब्याजमा लाउने, अनि त्यो पैसाको ब्याज चाहिँ प्रियङ्काको खातामा जम्मा गर्ने। त्यसमाथि प्रियङ्काले जे भन्यो त्यही नमानी सुख छैन। बिचारा मोहन, हेर श्रीमती गुनाको श्रीमान भन्ने त भनाइ नै छ नि। ए गाँठे, समयले त नेटो काटी पो सकेछ त। लु, मिलन चोक, देवपुर र चित्रनगरका मान्छेको गाथा भट्याउन थालेपछि मलाई पनि समय गएको पत्तै हुन्न। पैसा ब्याजमा लगाए जस्तै घरमा थाहै नदी प्रियङ्का र मोहनले अझै के गरेका होलान्। देवानन्दले मन पराए कि देवपुरकी केटी को होली, अनि सुजातासँग बदला लिन मनोजले भित्रभित्रै के दाउ रचिरहेको होला। अनि म टुप्लुक्क चित्रनगर पुगेँ भने सुजाता र देवानन्दले कति अचम्म मान्लान्। लो हजुर, नमरी बाँचे कालोले साँचे, भेटौँला अर्को बार। आजलाई यो जुमे काका तर्फबाट कालीकोटबाटै सबैलाई कोटि कोटि नमस्कार।
कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। अहिले बिहानको 7 बज्यो, यो मुना चियाको समय हो।
हर उत्सव हर मौसममा मुना चिया।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्सा। आजको रेडियो पत्रिका उज्यालो फल्सामा तपाईँसित छु म सुफल काफ्ले, र मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ साथी मनोज विष्टले। विभिन्न सेगमेन्टमा विभाजन गरिएको कार्यक्रम उज्यालो फल्सामा तपाईँले अहिलेसम्म नाटक श्रृंखला मिलनचोक अनि इतिहासमा आजका दिन भएका महत्वपूर्ण घटनाहरू सुनिसक्नु भएको छ। यो कार्यक्रम अर्थात उज्यालो फल्सा तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरबाट सुन्न सक्नुहुन्छ। यस्तै चितवनमा रेडियो चितवन, कास्कीमा रेडियो तरंग, मोरङमा स्काई एफएम, कैलालीमा एफएम रेडी स्टार, सिन्धुलीमा सुनकोशी एफएम, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफड एफएम, धादिङमा युनिक एफएम, बर्दियामा रेडियो रामाज्ञानु, जाजरकोटमा रेडियो जाजरकोट, रूकुममा रेडियो चौरजारी, जुम्लामा रेडियो सिन्जा, डडेलधुरामा रेडियो युनिटी, जुम्लामा रेडियो नारी आवाज, बैतडीमा रेडियो सनसेर, तनहुमा युनाइटेड एफएम, तनहुमा नै स्मार्ट एफएम, मनाङमा रेडियो मनाङ र बाजुरामा रेडियो पौरखीबाट पनि तपाईँले अहिले उज्यालो फल्चा सुनिरहनु भएको छ। उज्यालो फल्सामा अब पालो भएको छ मीडियामा आजको। मीडियामा आजमा हामी आजका पत्र पत्रिका तथा अनलाइनमा आएका खबरहरू प्रस्तुत गर्छौं। आजका पत्र पत्रिकाहरूमा आएका खबरको कुरा गर्नु पर्दाखेरि चाहिँ हिजो कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागेर एकजना 17 वर्षीय किशोरको ज्यान गएको छ। कञ्चनपुरको महेन्द्रनगरमा झण्डै एक महिना अगाडि 13 वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। त्यो बलात्कार र हत्यामा संलग्नलाई खोजी गरेर अनुसन्धान गरेर दोषी पत्ता लगाएर कार्यवाही गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका थिए। त्यही प्रदर्शनका क्रममा हिजो चाहिँ प्रहरीले गोली चलायो। गोली अस्ति पनि चलेको थियो। अस्ति गोली चल्दा 8-10 जना घाइते भएका थिए भने हिजो पनि बेलुकीतिर प्रहरीले गोली चलाउँदाखेरि एकजना 17 वर्षीय सन्नो खुन्नाको ज्यान गएको छ। यो कञ्चनपुरको महेन्द्रनगरको घटना हो र त्यो एकजना स्थानीय बासिन्दाको ज्यान गइसकेपछि स्थानीय प्रशासनले हिजो बेलुकी 8 बजे लगाएको कर्फ्यू अहिले पनि महेन्द्रनगरमा जारी छ। यो खबर कर्फ्यू लागेको सम्मको खबर आजका पत्र पत्रिकामा छ भने कर्फ्यू जारी रहेको खबर आजका अनलाइनहरूमा पनि आइसकेको छ र कर्फ्यू चाहिँ प्रशासनले अनिश्चितकालका लागि भनेर लगाएको छ यो महेन्द्रनगर आसपासका क्षेत्रमा। र यो घटना हिजै संसदले प्रतिनिधि सभाले महिला हिंसाका घटनाहरू बढ़ेको भन्दै ती घटनाहरू न्यूनीकरणका लागि आवश्यक दबाव दिन सरकारलाई दबाव दिन भन्दै हिजो संसदले संकल्प प्रस्ताव पारित गरेको थियो। त्यो संकल्प प्रस्ताव पारित गरेको केही घण्टापछि नै महेन्द्रनगरमा चाहिँ गोलीकाण्ड भएको हो, गोली चलेको हो र प्रहरीको जुन बलात्कारीलाई पक्राउ गर्ने हत्यारालाई पक्राउ गर्नको लागि प्रहरीले जुन अनुसन्धान गरिरहेको छ त्यो अनुसन्धान नै फितलो भएको भनेर स्थानीय बासिन्दाहरूले चाहिँ झन्डै एक महिनादेखि नै जब बालिकाको हत्या भयो त्यो पछि नै बारम्बार माग गर्दै आएका थिए। यसबीचमा प्रहरीले केही दिन अघि एकजना मानसिक सन्तुलन गुमेका व्यक्तिलाई चाहिँ बलात्कारी र हत्यारा भनेर पक्राउ परेको भनेर सार्वजनिक गर्यो। त्यसपछि स्थानीय बासिन्दाहरू अझै आन्दोलित भए किनभने जो व्यक्तिलाई प्रहरीले अभियुक्त बनाएको छ ती व्यक्ति चाहिँ बलात्कारी हत्यारा हुन नसक्ने र प्रहरीले चाहिँ घटना लुकाउन यो बलात्कार र हत्यामा अर्कै व्यक्तिको संलग्नता छ त्यो व्यक्तिलाई जोगाउनको लागि चाहिँ प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषी अपराधी बनाएर अभियुक्त बनाएर सार्वजनिक गर्यो भनेर स्थानीय बासिन्दाहरू झनै आक्रोशित भएर प्रदर्शनमा उत्रिएका थिए। प्रहरीले भने हिजो जिल्ला प्रशासन कार्यालयमा ढुङ्गामुढा भएको, गेट तोडफोड गरेको हुन लागेको र त्यो क्रममा चाहिँ सुरक्षाका लागि गोली चलाउनु परेको भनेर जानकारी दिएको छ। यो कञ्चनपुरको घटना, यो घटना, यो खबर आजका सबैजसो पत्र पत्रिकामा छ र कञ्चनपुरमा हत्या गरिएकी बलात्कारपछि हत्या गरिएकी बालिकाको दोषीलाई हत्यारालाई कार्यवाहीको माग गर्दै दोषी पत्ता लगाएर कार्यवाहीको माग गर्दै देशका विभिन्न ठाउँमा पनि प्रदर्शन भइरहेको छ। नागरिक समाज सुस्फूर्त रूपमा नागरिक समाज र को अगुवाईमा प्रदर्शनहरू भइरहेका छन् र काठमाडौँमा आज दिउँसो 12 बजे प्रदर्शन गर्ने तयारी पनि भइरहेको छ। सामाजिक सञ्जालहरूमा दिउँसो आज 12 बजे माइतीघर मण्डलामा बलात्कारीलाई कार्यवाहीको माग गर्दै प्रदर्शन गर्ने भनेर सामाजिक सञ्जालहरूमा निमन्त्रणाहरू धेरै नै देखिएको छ। यो खबरलाई यति नै छोडौं र अब अर्को विषयतिर लागौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको 6 महिना पूरा भएको छ र यो 6 महिनामा प्रधानमन्त्रीले गरेको काम के कस्ता काम छन् भन्ने विषयमा आजको नयाँ पत्रिका दैनिकले फास्ट ट्र्याकमा प्रधानमन्त्रीका निर्देशन भनेर खबर छापेको छ। प्रधानमन्त्रीका केही निर्देशनहरू, काठमाडौँमा सड़क निर्माण र पुननिर्माण, कोटेश्वरको जाम हटाउने वैकल्पिक मार्ग, सड़कका पोल हटाइए, बजार अनुगमन तीव्र, कालीमाटी तरकारी बजारमा एक्सन, समय अगावै वाइड बडी जहाजको उडान, वैदेशिक ठगी नियन्त्रण, एक नेपाली एक फलफूल बिरूवा अभियान, यो निर्देशन दिनुभएको थियो र यीमध्ये केही काम चाहिँ शुरू भएको छ भनेर खबर छ। अनि एकदम काठमाडौँका बासिन्दा, काठमाडौँ उपत्यका नभनौं, काठमाडौँ महानगरका बासिन्दाहरूको लागि चाहिँ एउटा खुसीको खबर के भन्नु, काठमाडौँका सबै बासिन्दाहरू मेयर विद्यासुन्दर साक्यको कार्यशैलीप्रति असन्तुष्ट छन्। सामाजिक सञ्जालहरूमा विद्यासुन्दर साक्यको आलोचनाहरू भइरहेको छ, जुन अपेक्षा गरेर काठमाडौँ महानगरका बासिन्दाले साक्यलाई मेयर जिताएका थिए, त्यो अपेक्षा अनुसार साक्यले काम गर्न नसकेपछि महानगरका बासिन्दा असन्तुष्ट बनेका हुन्। काठमाडौँ महानगरका बासिन्दा मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओली स्वयं पनि विद्यासुन्दर साक्यसँग असन्तुष्ट हुनुहुन्छ, त्यो खबर पनि आजको नयाँ पत्रिका दैनिकमा छ। प्रधानमन्त्रीले पटक पटक निर्देशन दिनुभएको छ मेयरलाई, विद्यासुन्दर साक्यलाई प्रधानमन्त्रीले, साक्यले परिणाम देखाउँछु भन्ने मात्रै जवाब दिएको, तर कार्यशैलीले भने विद्यासुन्दर साक्यकै कार्यशैलीले सरकार पनि आलोचित भएकोमा चाहिँ प्रधानमन्त्री ओली असन्तुष्ट बनेको भनेर यहाँ खबर छापिएको छ। अनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन हरियालले चाहिँ नि महत्वपूर्ण विषयमा निर्देशन दिएपछि प्रधानमन्त्रीले कार्यान्वयन भएको छ कि छैन भनेर नियमित चासो राख्ने गरेको, सम्बन्धित मन्त्री र निकायबाट रिपोर्टिङ लिने गरेको, प्रधानमन्त्रीले बारम्बार सबैले समयको सदुपयोग गरौं, निर्धारित समयमै परिणाममुखी काम गरेर समृद्ध नेपाल निर्माणमा योगदान गरौं भन्ने आग्रह गर्दै आउनुभएको छ। सबै कामको समयभित्रै परिणाम खोज्नुहुन्छ अनि बिस्तारै अनुगमन पनि प्रधानमन्त्रीले गरिरहेको हुनुहुन्छ भनेर जानकारी दिएको खबर पनि यो आजको नयाँ पत्रिका दैनिकमा छ। यो थियो प्रधानमन्त्रीको छ महिनामा के भयो उपलब्धि, के भएन भन्ने विषयमा आजको नयाँ पत्रिका दैनिकमा छापिएको खबर। मेरो हातमा अब अन्नपूर्ण पोस्ट दैनिक छ, अन्नपूर्ण पोस्ट दैनिकमा एउटा खबर छ, अहिले चाहिँ अब कर्मचारीहरूमाथि हातपात गरे भने कसैमाथि हातपात गर्ने कर्मचारी चाहिँ सिधै बर्खास्त हुने गरेर कानून आएको सम्बन्धी खबर छ। कर्मचारी बौद्धिक श्रमिक हुन्, बुद्धिले काम गर्नुपर्ने, तर बेला बखत उनीहरू नै आपसमा हातपात गर्छन्। त्यसरी हातपात गर्ने कर्मचारी अब भने सिधै बर्खास्त हुनेछन्। केही दिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टी सत्तारूढ़ दल निकट निजामती कर्मचारी संगठनका एकजना कर्मचारीले उपसचिवलाई सिंहदरबारभित्र कार्यकक्षमै कुटेका पनि थिए र ती कुट्ने कर्मचारीलाई कार्यवाही नभएको भनेर अरू कर्मचारीले गुनासो पनि गर्दै आएका थिए, तर अब त्यसरी कुट्ने कर्मचारी चाहिँ अरूमाथि हातपात गर्ने कर्मचारी चाहिँ भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गर्ने प्रावधान राखिएको छ। ट्रेड युनियनको आडमा तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई हातपात गर्ने र धम्काउने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले कड़ा कानूनी व्यवस्था गर्न लागेको हो। केही समय अघि मात्रै मैले अघि भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा सम्बन्धी विवादमा ट्रेड युनियनका नेताले उपसचिवलाई दुर्व्यवहार गरेका थिए। राजनीतिक दल निकट ट्रेड युनियन यथावत रहने भएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकमा दल निकट ट्रेड युनियन यथावत राख्नुपर्ने राय दिएको छ। मन्त्रालयले ट्रेड युनियनमा केही सुधार गरी यथावत राख्नुपर्ने राय सहितको विधेयक सामान्य प्रशासन मन्त्रालयमा हिजो पठाएको छ। यो सम्बन्धी खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ। र कांग्रेसले विधान संशोधनका लागि एउटा मस्यौदा समिति गठन गरेको छ। त्यो मस्यौदा समितिले हिजोदेखि काम थालेको छ र हिजो नै कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्ने भनेर भनिएको थियो, तर त्यो कांग्रेस केन्द्रीय समितिको बैठक भने स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले गठन गरेको विधान मस्यौदा समितिप्रति अर्का कांग्रेसका नेता रामचन्द्र पौडेल पक्ष असहमत देखिएपछि हिजो चाहिँ कांग्रेस केन्द्रीय समिति बैठक बस्न नसकेको भनेर आजका पत्रपत्रिकामा खबर छ। र केही गेलले चाहिँ भागभण्डा नमिलेको भनेर बैठक बस्न नसकेको भनेर पनि खबर छापेका छन्। भागभण्डा भनेको विधान मस्यौदा समितिमा पनि भागभण्डा लाउनु पर्यो र त्यो भागभण्डा नमिलेका कारण विवाद भयो अनि पौडेल पक्ष बैठकमा गएन, जसका कारण बैठक बस्न सकेन भनेर आजका पत्रपत्रिकाहरूमा खबर छापिएको छ। मेरो हातमा अहिले अब नागरिक दैनिक छ। नागरिक दैनिकमा एउटा खबर छ, यो चाहिँ रेडियो नेपालको जग्गा नीति विपरीत भाडामा दिने भनेर भाडामा दिएको भनेर यो काठमाडौँ ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको जग्गाको खबर हो। सरकारले 67 सालमा सरकारी जग्गा भाडा सम्बन्धी नीति बनाएको थियो। त्यो नीतिमा सरकारको स्वामित्वमा सञ्चालित संघ संस्था कार्यालय संस्थान लगायतले नेपाल सरकारको स्वीकृति बिना घर जग्गा भाडामा दिन नपाउने व्यवस्था छ। तर खुमलटारमा रहेको रेडियो नेपालको जग्गा प्रधानमन्त्री कार्यालय र सूचना तथा संचार मन्त्रालय लगायत कुनै पनि निकायको स्वीकृति बिनाई भाडामा लगाउने काम भएको छ। अनुमति बिना जग्गा भाडामा लिएको खुलेपछि प्रधानमन्त्री कार्यालय संचार मन्त्रालय अर्थ मन्त्रालय सूचना तथा संचार मन्त्रालय राष्ट्रिय पुननिर्माण प्राधिकरण लगायतले रेडियो नेपालसँग त्यसको जवाब पाएका छन्। रेडियो नेपालले 42 रोपनी जग्गा 30 वर्षका लागि भाडामा लिएको निजी कम्पनीले एक वर्षको भाडा नतिरेको पनि भेटिएको छ। कार्यकारी निर्देशक सुरेश कुमार कार्कीको एकल निर्णयपछि भाडामा लिएको कुबेर ज्ञान हाउसिङले भाडै नतिरी यो खुमलटारमा रहेको सरकारी जग्गामा चाहिँ संरचना खडा गर्न थालेको पनि छ भनेर यो नयाँ पत्रिका दैनिकमा आज खबर छापिएको छ। अब मेरो हातमा नागरिक दैनिक नै छ। नागरिक दैनिकमै अर्को एउटा खबर छ। धेरैवटा स्थानीय तहले कर बढाए, नागरिकको ढाड भाँचे, ढाड सेके भनेर बारम्बार खबरहरू आइरहन्छ। अनि कहिलेकाहीँ गाडी किने करको पैसाले भन्ने छ। तर यहाँ एउटा राम्रो खबर छ। रसुवाको कालिका गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। यो रसुवाको तल्लो क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउन समस्या भएपछि गाउँपालिकाले एम्बुलेन्स किनेको हो। 14 लाख रुपियाँको लागतमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद नेउपानेले जानकारी दिनुभयो भनेर आजको यो नागरिक दैनिकमा खबर छापिएको छ। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा उज्यालो फल्चा सुनिरहनु भएको छ। उज्यालो फल्चामा आजका पाहुना हुनुहुन्छ दुर्गा खरेल। उहाँ आउँदै हुनुहुन्छ। उहाँसँग कुराकानी हामी केही बेर पछि प्रस्तुत गर्नेछौ। उहाँ आइसकेपछि कुराकानी गर्ने नै छौ। अब एउटा गीत सुनौ।
Oh,
आजको बजार
सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्सा। उज्यालो फल्सामा अब पालो भएको छ आजको बजारको। आजको बजारमा हामी आजको बजार भाव समेट्छौं। शुरू गरौं सुनको भावबाट। सुन आज शनिबार बजार त खुल्दैन, तर हिजकै भावमा आज कारोबार भने हुन्छ। सुन तोलाको 56,000 रूपियाँ तोकिएको छ। यस्तै चाँदी तोलाको 715 रूपियाँ तोकिएको छ। शेयर बजार पनि आज शनिबार खुल्दैन, हिजो शुक्रबार पनि कारोबार भएन। यो हप्ताको शेयर बजारको कुरा गर्ने हो भने कारोबार भएका पाँचै दिन शेयर बजार घटेको छ। अघिल्लो हप्ता भने बढेको शेयर बजार, यो हप्ता भने घटेको हो। अब तरकारीको भावको कुरा गरौं। आजको तरकारीको भाव कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अहिलेसम्म सार्वजनिक गरेको छैन, र तरकारीकै भावको कुरा गर्नुपर्दा आजको भाव आएको छैन। तर तरकारीमा सिन्डिकेटका कारण काठमाडौँमा तरकारी चाहिँ महँगो भएको भनेर आजको कान्तिपुर दैनिकमा खबर छ, र यहाँ होलसेल भावमा पनि फरक फरक पर्ने गरेको भनेर खबर छ। यो म केही ठाउँको मात्रै भावको केही ठाउँको फरक फरक भावको कुरा मात्रै उल्लेख गर्छु। जस्तो कि काठमाडौँमा कालीमाटीमा, बल्खुमा, मनोहरामा, टुकुचामा, बालाजुमा तरकारीका थोक बजारहरू छन्, र यिनै बजारमा पनि तरकारीको होलसेल भाव चाहिँ फरक फरक हुने रहेछ। कालीमाटीमा काउली 400 रुपियाँ, 5 किलोको 400 रुपियाँ पर्ने बेलामा बल्खुमा 450 रुपियाँ पर्छ, मनोहरामा 450 रुपियाँमा पर्छ भने टुकुचामा 500 रुपियाँ पर्छ, अनि बालाजुमा 450 रुपियाँ पर्छ। समग्रमा हेर्दाखेरि सबैभन्दा महँगो चाहिँ बालाजुमा पर्ने रहेछ। अरू तरकारीमा पनि जस्तो भिन्डी 5 किलोको कालीमाटीमा 200 रुपियाँ पर्दा, बल्खुमा 250, मनोहरामा 250, टुकुचामा 300 र बालाजुमा त 450सम्ममा बेचेको पाइएको छ। यस्तै करेला कालीमाटीमा 200 रुपियाँ पर्ने करेला बालाजुको तरकारी बजारमा होलसेलमै 400 रुपियाँमा बिक्री हुँदो रहेछ। बन्दा 300 रुपियाँ कालीमाटीमा पर्ने बन्दा बल्खुमा पनि 300मा, मनोहरामा पनि 300मा पाइएको बेला टुकुचामा 350मा पाइन्छ, अनि बालाजुमा भने 350मै पाइन्छ। यस्तै बोडी 250 कालीमाटीमा पाइएको बेलामा बल्खु, मनोहरा, टुकुचा, बालाजु सबै ठाउँमा 400 रुपियाँ किलो पाइँदो रहेछ। खुर्सानी 400 रुपियाँ 5 किलोको कालीमाटीमा पाइने बेलामा बल्खुमा 500, अनि मनोहरामा 400, टुकुचामा 400 र बालाजुमा 450 रुपियाँ पाइँदो रहेछ। गोलभेडाको कुरा गर्यौँ भने पाँच किलोको 100 रुपियाँ एक ढक भनौँ न, 5 किलोको 100 रुपियाँमा कालीमाटीमा किनेको बेला बल्कुमा 160, मनोहरामा 150 अनि टुकुचामा 250 र बालाजुमा पनि 250। यो किन हुँदो रहेछ भन्दाखेरि मूल्य बढाउने घटाउने सबै बिचौलियाको हातमा हुन्छ, अनि कालीमाटी र धादिङमा छुट्टा छुट्टै दलाल बस्छन्। मूल्य कति निर्धारण गर्ने भनेर तिनै बिचौलियाहरूले निर्णय गर्छन् र उनीहरूकै निर्णयका आधारमा चाहिँ तरकारीको भाउ निर्धारण हुन्छ भनेर आजको यो कान्तिपुर दैनिकमा खबर छापिएको छ। मिडिया यो आजको बजारमा यति नै गरौँला, किनभने आजका पाहुना गायक दुर्गा खरेल आइसक्नु भएको छ स्टुडियो बाहिर, उहाँ बसिरहनु भएको छ, म उहाँलाई स्टुडियोभित्र स्वागत गर्छु। उहाँ आउने थाहा पाएर धेरै साथीहरूले ट्विटरमा आज उहाँलाई सुन्नुपर्छ है भनेर कमेन्ट पनि गर्नुभएको छ। तपाईँहरूको कुनै प्रश्न छ भने तपाईँहरू ट्विटरमा दुर्गा खरेललाई प्रश्न सोध्न सक्नुहुन्छ, म तपाईँहरूको प्रश्न उहाँ समक्ष राखिदिन्छु। ट्विटरमा प्रश्न तपाईँ लेख्दै गर्नुहोला र पाहुनालाई स्वागत गर्नु अघि पाहुनाकै स्वरको यो गीत सुन्दै गरौं।
बोलौं भने तिमीलाई बात लाग्ने डारा, न बोलौं त तिम्रो पेटको पाप लाग्ने डारा, न बोलौं त तिम्रो पेटको पाप लाग्ने डारा। बोलौं भने तिमीलाई बात लाग्ने डारा, न बोलौं त तिम्रो पेटको पाप लाग्ने डारा, न बोलाउँ त तिम्रो पेटको पाप लाग्ने डारा। भरि तिम्रो माया मुटु भरि माया, जता हेर्यो त्यतै देख्छु तिम्रै तिम्रै माया, आँखा भरि तिम्रो माया मुटु भरि माया, जता हेर्यो त्यतै देख्छु तिम्रै तिम्रै माया। कहाँ राखौँ कता सजाउँ यति धेरै माया, गीत बनाई गाइरहूँ कि तिम्रा सबै माया। बोलौँ भने तिमीलाई बात लाग्ने डारा, न बोलौँ त तिम्रो पेटको पाप लाग्ने डारा, न बोलौँ त तिम्रो पेटको पाप लाग्ने डारा। शीतको थोपा दिनको किरण तिम्रै धेर माया, फुलको रूप दिलको मूर्ति तिम्रै मात्र माया। शीतको थोपा दिनको किरण तिम्रै धेर माया, फुलको रूप दिलको मूर्ति तिम्रै मात्र माया। कति तोखो कति मिठो तिम्रै सारा माया, माला गाँठे लगाइरहँ कि तिम्रा सबै माया। बोलौँ भने तिमीलाई बात लाग्ने डारा, न बोलौँ त तिम्रो पेटको पाप लाग्ने डारा, न बोलौँ त तिम्रो पेटको पाप लाग्ने डारा, न बोलौँ त तिम्रो पेटको पाप लाग्ने डारा।
उज्यालो फल्सामा आजका पाहुनाको गीत सुन्नुभयो तपाईँले, दुर्गा खरेल। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र दुर्गा खरेलसँगै उहाँकी धर्मपत्नी संगीता खरेल पनि अहिले स्टुडियोमै हुनुहुन्छ। दुवैजनालाई स्वागत छ यो उज्यालो फल्सामा।
नमस्कार, तपाईँहरू सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु हामीलाई यसरी निमन्त्रणा दिएर बोलाउनु भयो अनि हाम्रा श्रोतावृन्दमा हाम्रो शुभ प्रभात अनि अभिवादन।
के कामको लागि आउनुभएको काठमाडौँ? अब तपाईँकै मुखबाट सुनौ न, मलाई त थाहा छ।
काठमाडौँमा के भयो भनेदेखि सायद आजसम्म जे सङ्गीतमा जति कार्यहरू गरियो त्यसमा हाम्रा जो भन्नु प्रशंसकहरू हुनुहुन्छ या सङ्गीतका ज्ञाताहरू हुनुहुन्छ उहाँलाई सायद लाग्यो होला कि केही अलिकति पनि सङ्गीतमा यिनीहरूको योगदान छ भन्ने लाग्यो होला। त्यस कारणले गर्दाखेरि यो शुभारम्भ म्युजिकल जर्नीले एउटा गोपाल इन्जन स्वर्गीय गोपाल इन्जनमाथि एउटा पुरस्कार राख्ने घोषणा गर्नुभएछ अनि त्यो पुरस्कार दिने चाहिँ मलाई दिने उहाँहरूले निधो गर्नुभएछ र अनि त्यो पुरस्कार लिनको निम्ति अनि हजुरहरूसँग भेटघाट गर्नुको निम्ति अनि हाम्रा श्रोताहरूसँग कुराकानी गर्नुको निम्ति काठमाडौँ आएको।
आज दिउँसो 2 बजे यहीँ ललितपुरमै कार्यक्रम हुँदैछ गोपाल युञ्जन स्मृति पुरस्कार,
हजुर
त्यो ग्रहण गर्नको लागि आउनुभएको।
हजुर
मैले अब थोरै मात्रै परिचय गरेँ, तपाईँलाई गीतले धेरैले चिन्नुहुन्छ, तपाईँ दार्जिलिङ बस्नुहुन्छ,
होइन
दार्जिलिङमा बसेर नेपाली गीत सङ्गीतको क्षेत्रमा काम गरिरहनु भएको छ होइन, विशेष त अघि हामीले सुनेको लोकगीत होइन
लोक आधारित भनौँ न, मेरो मैले भन्नुपर्ने हो भने दार्जिलिङै गीत गाउँछु म है, दार्जिलिङकै अलिकति याद दिलाउने पहाड थुम्काहरू कञ्चनजङ्घा सामनेमा भएको है त्यो याद दिलाउने गीतहरू गाउनु मनपर्छ।
भाउजू मैले त भाउजू भनेर सम्बोधन गरेँ,
एकदमै
तपाईँलाई दाई भने मैले उहाँलाई भाउजू भने, स्वागत छ तपाईँलाई पनि हाम्रो उज्यालो फल्चामा।
बोल्ने थिइनँ हो, कतिजनाले भन्दा पनि त्यति गर्दिनँ, तर ठिकै छ राम्रै छ, तपाईँहरूले स्वागत गरेर मलाई यति गर्नुभएकोमा मौका दिएकोमा खुसी छु म।
कस्तो छ दार्जिलिङको बसाइ? नेपाली छोरी होइन,
हजुर नेपालको छोरी हो, तर त्यहाँ गएपछि मलाई पहिला त निकै असुविधै पर्यो, अहिले चाहिँ त्यहाँभन्दा मलाई यहाँभन्दा त्यतै मनपर्छ, किनभने अब आफू जहाँ बस्यो त्यही रमाइलो हुँदो रहेछ, फेरि बिहा गरेको भन्दा बेसी भइसक्यो उता, कि त्यसले गर्दा उतैको जे देख्दा पनि उतै बित्तो उतैले गर्दा उतै रमाइलो लाग्छ मलाई।
माइती गाउँ त आइरहनुहुन्छ नि होइन?
आइरहन्छु, बेसी त आउँदिनँ भन्दा पनि 4-5 वर्षमा एकपल्ट आउँछु, त्यसले गर्दा अलिक पुरानै हुँदै रहेछ क्या, त्यो ढिलो आएर होला सायद ग्यापमा।
कतिको परिवर्तन पाउनु भएको छ काठमाडौँमा?
काठमाडौँ त धेरै परिवर्तन पाएँ, पहिला यस्तो थिएन, अहिले त के भन्नु अब हिँड्न पनि है, अब अलिक पछि आउँदा त झन् कति कत्रो हुन्छ कस्तो हुन्छ होला जस्तो कल्पना गर्छु म।
अघि अलिकति उता बस्दा सुरु सुरुमा साह्रो गाह्रो भयो भन्दै हुन्थ्यो, अब रहन सहन दार्जिलिङ र काठमाडौँको नेपालको कुरा गऱ्यौँ भने खासै फरक पर्दैन, भाषा पनि फरक पर्दैन, संस्कृति पनि फरक पर्दैन, किन गाह्रो पर्यो तपाईँलाई?
मान्छेहरू यताभन्दा अलिक स्मार्ट है, अब उतातिरको मान्छेहरू चाहिँ के हुँदैछ भने जस्तो भित्र जस्तो भए दुःख भए पनि उनीहरू नदेखाउने, अब हाम्रो नेपालमा चाहिँ के छ भने अलिकति लो उसमा छ भने त्यो उनीहरूले चाहिँ देखाउन खोज्ने है, हामी सक्दैनौँ त्यस्तो गरिबी जस्तो देखाउने, उतातिर चाहिँ त्यस्तो नदेखाउने, त्यसले गर्दा मलाई त्यो मन परेको, मान्छेहरू एउटै लेभलको जस्तो देखिने, हेर्दा हेर्दा ओर्दा पनि भित्र जस्तो हो भने बाहिर चाहिँ नदेखाउने क्या उनीहरू
उतातिर।
हजुर
दुर्गाजी
त के भनेदेखि हामी दार्जिलिङेहरू त्यो हाम्रो पहाडले हामीलाई यति दरिलो बनाएको छ कि हामी मुटुमा पिर बोकेर पनि हामी अनुहारमा त हाँसो नै ल्याउँछौँ हामी, अनि घरमा जस्तै सुकै भए पनि बाहिर सुकिलो लुगा लाएर हिँड्छौँ है, मानिसहरूलाई देख्दाखेरि होइन यहाँ त गरिबी छैन दार्जिलिङमा, उनीहरू सबैलाई सम्भ्रान्त छन् सबैलाई पुगिआएको छ भने जस्तो दार्जिलिङमा देखा पर्छ।
ऊ के अरे अलिकति विपन्नता छ दार्जिलिङमा रे देखाउनु पर्ने त्यस्तो खालको
विपन्नता भनेको अब गरिबी अनि यो आर्थिक कमजोरी त सबै जग्गामै हुन्छ है, अब दार्जिलिङमा पनि अब अहिले युवाहरू पढेर आएका छन् होइन, उनीहरूलाई राम्रोसित रोजगारको व्यवस्था छैन, अब दार्जिलिङ सानो जग्गा भएकोले त्यहाँनिर कुनै एउटा कल कारखाना लाग्ने उयो छैन, अनि एउटै हाम्रो दार्जिलिङको इन्डस्ट्री भनेकै चियाको इन्डस्ट्री हो, अब चियामा काम गर्नेहरूलाई पनि अब अहिले उनीहरू निम्नतम रोजगारको निम्ति लडाइँ गरिरहेका छन् है, यस्तो कतिवटा विपन्नता हुँदाहुँदै पनि तर के छ भनेदेखि तपाईँ चिया बगानको पनि कुनै पनि घरमा जानुहोस् तपाईँलाई यो अनुभव हुँदैन कि उनीहरू गरिबीको रेखामुनि बस्छन् या उनीहरूलाई आर्थिक एउटा कमजोरी छ भने हुँदैन, अनि उनीहरू अनि दार्जिलिङको एउटा अर्को कुरो खासियत मलाई के लाग्छ भने हामी आतिथ्यमा एकदम विश्वास गर्छौँ र हाम्रो अतिथिहरूलाई साह्रै माया गर्छौँ
दार्जिलिङको,
हजुर
हामी पनि अतिथिहरूलाई अतिथिहरूलाई माया गर्छौँ, अतिथिहरूलाई स्वागत गर्छौँ।
हजुर
अब आजको कुरा गरौँ न, तपाईँ चाहिँ अब गोपाल युञ्जन स्मृति पुरस्कारबाट सम्मानित हुँदै हुनुहुन्छ
होइन,
काठमाडौँमा आएर एउटा पुरस्कार ग्रहण गर्न पाउँदा
होइन एउटा स्थापित कलाकारको नाममा स्थापित भएको पुरस्कार ग्रहण गर्न पाउँदाखेरि कस्तो सोचिरहनु भएको छ?
मेरो त यो जिन्दगीको सबभन्दा भाग्यशाली क्षण हुँदै हुन गइरहेको छ, किनभनेदेखि हामी हिमालय कला मन्दिरमा स्कुलमा सायद क्लास 6-7 पढ्दादेखि हामी कला मन्दिरमा गएको, अनि हिमालय कला मन्दिरमा प्रथम मलाई सारेगामा सिकाउने नै गोपाल इन्जन हुनुहुन्छ,
गुरु पनि हुनुभयो,
गुरु हुनुहुन्छ, मेरो त गुरु एकदमै गुरु, पथ प्रदर्शक अनि मेरो अभिभावक है, साङ्गीतिक अभिभावक पनि भन्छु, अनि अङ्ग्रेजीमा भनिन्छ नि गाइड फ्रेन्ड एन्ड फिलोसफर भनिन्छ नि, उहाँ तिनै कुरो हुनुहुन्छ, एउटा बालसुलभ एउटा उहाँको व्यवहारले गर्दाखेरि एउटा साथी पनि हुनुहुन्थ्यो है, अनि श्रद्धा गर्ने अश्रद्धै एउटा अभिभावकको रूपमा हुनुहुन्थ्यो, अनि उहाँबाट सङ्गीत सिक्न पाएँ, अनि उहाँले देखाएको पदचिन्हमा हिँड्न पाएँ होइन, अनि आयुवरिकन आज ती गोपाल इन्जनको नाममा राखिएको प्रथम पुरस्कार मैले पाउन लाग्दाखेरि त म सातवा आसमानमा छु, माथि उडिरहेको छु, अहिले पनि मलाई विश्वास लागेको छैन कि म पुरस्कार साँच्चै नै थाप्न गइरहेको छु, प्राप्त गर्न गइरहेको छु भन्ने, अनि मेरो जिन्दगीको सबभन्दा ठुलो क्षण हो, अनि म अति नै भाग्यशाली हो।
भाउजू कतिको उत्साहित हुनुहुन्छ श्रीमानले पुरस्कार पाउँदै हुनुहुन्छ?
यस्तो छ कि मेरो फ्यामिलीमा पहिला माइतमा म्युजिक मलाई मनपर्छ, सुन्छु है, म त्यति गाउँदिनँ पनि, यो म्युजिक मनपर्छ, त्यसले गर्दा यता आउँदा चाहिँ धेरै मलाई त्यो धेरै फरक भयो क्या, यहाँ चाहिँ बाबादेखि नै लिएर सबै छोराछोरी सबै म्युजिकमा देख्दा मलाई त्यहाँ मजा लाग्यो, खुसी लाग्यो, तर मलाई म्युजिक सुन्न मनपर्छ, सबै मलाई मनपर्छ, उहाँ मेरो हस्बेन्ड चाहिँ के हुन्छ भने बिहान पनि 4-5 बजे भएपछि भजन सुन्नुहुन्छ, राति सुत्ने बेला पनि एफएमहरू सुतेर सुत्दा हुन्छ, त्यसले गर्दा म पनि बानी भएर क्या त्यो परिवेशन त मलाई एकदमै राम्रो, म नि एक्साइटेडै छु किनभने मेरो मेरो हस्बेन्डले चाहिँ यसरी म्युजिकमा कति चाहिँ काम गरेको छ के रहेछ, दार्जिलिङमा मात्रै नभएर बाहिर पनि यतिको राम्रो नाम रहेछ, कतिको काम गर्नुपर्छ, त्यो गर्दा चाहिँ मलाई खुसी नै लागेको।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कमा उज्यालो फल्चा सुनिरहनु भएको छ। ट्विटरमा एकजना साथी दोर्ण मरासिनले लेख्नु छ, आज त धेरै दिनपछि फल्चा सुन्दैछु, गायक बद्री दुर्गा खरेल हो कि दुर्गा खरेल, कन्फ्युज बनायो, वास्तविकता सुझाउनु पर्यो भनेर भन्नुभएको छ। उहाँहरूको बद्री दुर्गा खरेल दाजुभाइ हुनुहुन्छ, उहाँहरूको सँगै नाम जोडिएर आउँछ र धेरैले चिन्नुहुन्छ। आज चाहिँ अब हामीसँग दुर्गा खरेल र उहाँकी श्रीमती संगीता खरेल स्टुडियोमा हुनुहुन्छ। बद्री दुर्गा खरेल उहाँ गायकहरू दुईजना दाजुभाइ हो, अब धेरै गीत सँगै दाजुभाइले गर्नुभएको भएर हामीले त्यसरी चिनेको होला,
हाम्रो नाम जोडिएको छ दुईजनाको, बद्री दुर्गा खरेल भनेर सङ्गीत गर्छौँ, त्यसले गर्दाखेरि चाहिँ एउटा एक्लो मान्छे हो कि दुईटा मान्छे हो भन्ने
उहाँले पनि त्यही भएर सोध्नु भएको होला।
द्रोणजी हामी दुईजनै हौँ, अनि तर के भनेदेखि आज म चाहिँ एक्लो दुर्गा खरेल आएको छु, अनि बद्री खरेलको नाम पनि सँगसँगै बोकेरै आएको छु म यहाँनिर, अनि हजुरले मलाई बद्री दुर्गा खरेल भन्ने पनि हुन्छ या दुर्गा खरेल भन्ने पनि हुन्छ,
सङ्गीतमा भन्यो भने बद्री दुर्गा खरेल जहाँ पनि जोडिएर सँगै आउँछ। कस्तो हुन्छ दाजुभाइले मिलेर सँगै एउटै काम गर्दाखेरिको?
हामी त अब के भनेदेखि दाजुभाइ कम है, हामी साथी ज्यादा हौँ, अब सानैदेखि हामी स्कुल पनि सँगसँगै पढ्यौँ प्रायः है, अनि अब घरमा पनि एउटै घरमा बस्यौँ, बुबा आमाबाट, मेरो बुवा लोकगायक हुनुहुन्थ्यो, आमाले सङ्गीनी राम्रो गाउनुहुन्थ्यो, उहाँहरूबाट त्यसरी नै सिक्यौँ, अनि पछिबाट गोपाल दाईसँग कला मन्दिरमा सङ्गीत पनि सिक्न हामी दुईजनासँगै नै लाग्यौँ, मेरो दाई त अलिकति नाटक क्षेत्रमा नै हुनुहुन्छ, उहाँले अभिनय पनि गर्नुहुन्छ है, अनि गोपाल दाई यता आएपछि हामी अलिकति साङ्गीतिक टुरो भयौँ, टुरो भएपछि हामीलाई लाग्यो कि होइन अब गीत कसले दिने, हामीले कसको गीत गाउने, किन गोपाल दाई हुँदाखेरि गीत दिनुहुन्थ्यो बनाएर हामी गाउँथ्यौँ, अनि त्यसपछि के आवश्यकता पऱ्यो भने होइन गीत त गाउनुपर्ने भयो, सङ्गीत मनपर्ने कुरो होइन, अनि केही गरौँ भन्दाखेरि चाहिँ अब दुईजना दाजुभाइ थियौँ, लु बसेर बनाउन त गीत कसरी त सुन्छन् होला नि भनेर त्यसरी हामी सङ्गीतमा लागि पऱ्यौँ, त्यसले गर्दाखेरि चाहिँ अब दुईजना सँगसँगै गर्दाखेरि एउटा बन्धुत्व पनि बेसी भयो होइन, त्यसले गर्दाखेरि सङ्गीतमा दुईजनै काम गर्न थालेपछि दुईजनालाई त्यही परिचय त्यसरी दिएको छ।
अघि भाउजू पनि भन्दिनुहुन्थ्यो घरमै एकदम साङ्गीतिक माहौल छ,
हामी गीत गाइरहन्छौँ, म त बिहान उठेदेखि बेलुकी सुतिन्जेलसम्म गाउँदै गरेको हुन्छु है, अब दिक्क पनि लाग्छ होला सङ्गीतलाई मलाई थाहा छैन है, तर होइन म चाहिँ गीत गाइरहन्छु,
मनपर्छ है, दिक्क लाग्दैन,
अनि म ज्यादा गीत गाउन रुचाउँछु है, अनि बेलुकी म मेरो अफिसबाट फर्केपछि पनि अलिक कोसिस गर्छु बेलुकी अलिकति गीत गाउँ भन्ने, अनि अरू कोही नभएछ भने सङ्गीता छेउमा बसेर है सरी फेसबुक खेल्दै भए पनि मेरो गीत सुनिदिन्छ।
अहिले पनि सुनौ न, अब साथमा सङ्गीता भाउजू पनि हुनुहुन्छ, तपाईँ पनि हुनुहुन्छ, आज चाहिँ म पनि साथमा छु र अगाडि खोकी लागेको एकछिनमा अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कमा उज्यालो फल्सा सुनिरहनु भएको छ। उज्यालो फल्सामा हामी आजका पाहुनासँगको बसाइमा छौं र आजका पाहुना तपाईँले थाहा पाइसक्नु भएको छ, गायक दुर्गा खरेल र उहाँकी श्रीमती संगीता खरेल आजका पाहुना हुनुहुन्छ। दुर्गा खरेल सँगसँगै संगीतमा उहाँको अगाडि दाईको नाम दाई होइन बद्री खरेलको नाम पनि जोडिएर आउँछ। उहाँ यही विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो। तयार हुनुभएको गीत गाउन
के गाउने?
अब भाउजू यहीँ छेउमा हुनुहुन्छ, तपाईँको इच्छा कि भाउजूको फर्मुला
हेरेर गीत हेर्नु। मेरो माया मर्स्याङदीको पानी जस्तै सलल, मेरो माया रेशमको रुमाल जस्तै झलल, मेरो माया कसको नि भाग्यमा कसको सिउँदोमा, मेरो माया बादलको भुवा जस्तै सलल, मेरो माया मर्स्याङदीको पानी जस्तै छलल।
भाउजू प्रति समर्पित भाउजूलाई हेरेर गाउनु
भन्नु पर्यो नि। अनि हजुर भन्नु,
घरमा पनि यस्तै माहौल हुन्छ?
घरमा म त गाई नै रहने हो है, अब अलिकति कस्तो भनेदेखि परिवेशलाई उज्यालो बनाउने मनपर्छ, यसो गीत गाउँछु, जिस्किन्छु, चल्छु, त्यस्तै हो मेरो बानी है। यो भगवान्ले दिएको जुन वरदान छ अनुहार है, यसलाई चाहिँ बादलले नछोपौँ भन्ने लाग्छ मलाई र नि, म उज्यालै राख्ने कोसिस गर्छु। संगीतालाई सायद कोही बेला त दिक्क लाग्छ होला कति, मेरो
एकदम मनपर्ने बानी के हो भाउजूलाई सोध्यो मैले, दुर्गा दाईको एकदम मनपर्ने बानी?
कुनै दिन पनि अँध्यारो अनुहार हुँदैन हो, जहिले पनि हाँसिलो, अन्त कहिले पनि अब रिसाउने यस्तोहरू छैन, केही भयो भने चुप लाएर बस्ने बरु रिस उठ्यो भने त्यस्तो, र जहिले पनि गीतैमै बेसी धुन, यस्तो अब बाथरुमतिर जाँदा पनि यता किचनमा जाँदा पनि गुनगुनाइरहने त्यस्तो हुन्छ।
उहाँको गीतको पछाडि ब्याकग्राउन्डमा गीत गुनगुनाइरहँदाखेरि तपाईँलाई काम गर्न पनि अलिक जाँगर चल्छ होला
है? म्युजिक त त्यस्तो पनि सबैलाई चल्ने नै हो है, मनपर्छ।
म दुर्गा दाईपट्टि नै फर्केँ फेरि, कस्तो छ नेपाल र दार्जिलिङको गीत सङ्गीतको साइनीको हामीले कुरा गऱ्यौँ भने पनि धेरै कुरा मिसाएर सोध्दैछु, कहिले घर परिवारको कुरा, कहिले गीत सङ्गीतको कुरा,
गफ गर्ने त भयो होइन। अनि यस्तो छ, दार्जिलिङ र नेपालको सङ्गीतको भन्दाखेरि अब सङ्गीतको सुमधुर सम्बन्ध छ, त्यो त अब दार्जिलिङका कलाकारहरूलाई ल्याएर यहाँनिर सम्मान दिनुहुन्छ, इज्जत दिनुहुन्छ, हाम्रा गीतहरू सुन्नुहुन्छ, हाम्रा गीतहरू मन पराउनुहुन्छ, त्यसले गर्दाखेरि हामीले अलिकति दार्जिलिङमा पीर मर्काहरूको गीतहरू पनि गाउँछौँ, किनभने कतिवटा हाम्रा कोही बेला पहिचानको एउटा समस्या आइपर्छ, कोही बेला हाम्रो गाँसबासको पनि कुराहरू आउँछ होइन, त्यसले गर्दाखेरि हामी त्यसरी नै त्यो एउटा पीर मर्काहरूलाई पनि गाउँछौँ, अनि देशभक्ति पनि हामी प्रशस्त गाउँछौँ है। अनि यता पनि नेपालमा आउँदाखेरि, नेपालमा फर्किँदा हामीले जति पनि गायौँ, जे पनि गाएका छौँ है, हाम्रा अग्रजहरूले आएर एउटा स्थापना गर्नुभएको जुन चाहिँ हामी बिचको एउटा सम्बन्ध छ, साङ्गीतिक सम्बन्ध हाम्रा अग्रजहरूले आएर स्थापना गर्नुभएको, अम्बर गुरुङ, गोपाल यञ्जन, कर्म यञ्जन है, दिव्य खालिङहरू, हामी सबैलाई स्मरण गर्छौँ नि है। उहाँहरूले एउटा स्थापना गर्नुभयो अनि एउटा पुल तयारी गर्नुभयो, यहाँनिर साङ्गीतिक पुल तयारी गर्नुभएको छ दार्जिलिङ र नेपाल बिचमा, अनि त्यो पुलबाट हामी पछि त्यही बाटो भएर, उहाँहरूकै अनुयायी भएर हामी त्यही पुलबाट हिँड्यौँ, यहाँ आयौँ। यहाँ आउँदाखेरि त हामीलाई अनि हात एकदम फैलाएर हामीलाई अँगालो मार्नुभयो नेपालका कलाप्रेमीहरूले पनि, श्रोताहरूले पनि हामीलाई त्यसरी गर्नुभयो, र त्यसैले गर्दा नै सायद हामीमा अझै केही गरौँ भन्ने जाँगर पनि बढ्यो, अनि आज जुन स्थितिमा छौँ, अब सङ्गीतमा धेरै केही गरेँ भन्ने स्थितिमा त म छुइनँ, किनभने हामी सधैँ नै एउटा सिकारु नै हुन्छौँ, हामीले सिकिरहेकै हुन्छौँ सङ्गीतमा, तरै पनि अब जति पनि हामीले भावनाहरू प्रकट गर्यौँ सङ्गीतको माध्यमद्वारा, त्यसलाई रुचाइदिनु भएको छ। अनि नेपाल र दार्जिलिङको म भन्छु एकदमै साङ्गीतिक भने प्रगाढ सम्बन्ध छ एउटा,
त्यही प्रगाढ सम्बन्धले काठमाडौँ र दार्जिलिङमा जोडिरहन्छ,
सेतु निर्माण भएको छ नि त, सेतु निर्माण भएको छ। हामीले गाउने गीतहरू र दार्जिलिङले गाउने गीत र काठमाडौँमा गाउने गीतहरू एकै प्रकारका छन्, भावना एउटै छ, जातीयता एउटै छ, रगत एउटै छ, साइनो एउटै छ, सबै त एउटै छ,
धेरै कुरा मिल्छ त्यो कारणले पनि होला नि।
अब अलिकति जग्गा अनुसार अलिकति लवज मिल्दैन, काठमाडौँको लवज हामीसित नमिल्ला, हाम्रो लवज काठमाडौँसित नमिल्ला है, तर पनि त्यो एक्सप्रेसन मिल्छ नि त, जुन भाव व्यक्त गरिन्छ भाव मिल्छ, त्यस कारणले अब बोल हामी भन्छौँ नि एउटा बोलेर नै हामीले अभिव्यक्त गर्नुपर्ने पनि हुँदैन, कोही बेला आँखाले पनि बोलिदिन्छ, कोही बेला तपाईँको मुस्कानले पनि बोलिदिन्छ, र नेपालले हामीलाई त्यसरी बोलेर पनि अभिव्यक्त गरेका छन्, हाँसेर मुस्काएर अनि माया गरेर पनि अभिव्यक्त गरेका छन् नि त उहाँको भावनाहरू।
फेरि एउटा गीतै सुनौँ होला. गायकलाई स्टुडियोमा ल्याइसकेपछि त गीत गाउन लागेन भने अन्याय नै हुन्छ.
उयो भइरहेछ है,
आज दिउँसो पनि गाउनै पर्ने होला होइन.
म के गाउँछु भने अस्ति हामीले पलैटी श्रृङ्खलामा गाउँदाखेरि है जितेन बर्देवाको एउटा गीत गाएको थियौँ. त्यो गीत खुब रोमान्टिक सङ्ग छ है, त्यसलाई म दुई लाइन मात्रै गाउँछु है. एक रात थियो भर्खर कै थियो ओ सङ्ग मेरो प्रीत म मुस्काउँदथे उलझाउँदथे त्यो रात नै उजेलो थियो म छेउ सर्दथे ऊ पर सर्दथे त्यो भेट नै मौन थियो एक रात थियो भर्खर कै थियो ऊ सँग मेरो प्रीत.
मिठो गीत,
धन्यवाद.
एकजना साथी रमेश ओझाले ट्विटरमा लेख्नु भएको छ, नेपालकी छोरीलाई प्रस्तुताले सम्बोधन गर्दा भाउजू भन्दा अलिक सुहाएन भनेर मलाई प्रतिक्रिया दिनुभएको छ. मैले चाहिँ दुर्गा दाईको नाताले यहाँ स्टुडियोमा पनि बोलाएको कारणले भाउजू भनेर भने दिदी भनेर भन्नुपर्छ नेपालकी छोरी होइन. उहाँले चाहिँ मलाई अहिले सम्झाइदिनु भयो त्यसपछि, किनभने दुर्गा दाईको नाताले मैले उहाँलाई चिनेको र यहीँ आएपछि उहाँ नेपालको छोरी भन्ने थाहा पाएको कारणले गर्दाखेरि पनि मैले भाउजू भने अब दुर्गा दाईसँग नआएको भए मैले दिदी भनेर सम्बोधन गर्नुपर्थ्यो होला होइन. मैले उहाँलाई यो उत्तर दिएको म भाउजूपट्टि नै फेरि अर्को प्रश्न गर्छु. दाईको अघि त मनपर्ने बानीको कुरा गरौँ, मन नपर्ने बानी पनि केही होला नि होइन.
मन नपर्ने बानी चाहिँ हुन्छ नि मान्छेको,
त्यही हुन्छ नि केही छ कि भनेर
भन्यो भन्यो. मन नपरेको कुराहरू
रिसाउनु त हुन्न नि,
मन नपर्ने बानी त होइन, पहिला केही पनि त्यस्तो त छैन र पनि के चाहिँ भन्नु भन्ने
धेरैवटा छ र के भन्नु भने कि होइन
छँदै नै छैन जस्तो लाग्छ मलाई
चाहिँ. होइन कोही बेला यस्तो म त एउटा लाग्छ उसलाई यस्तो चाहिँ हुन्छ होला है, मैले केही नयाँ कुरो सुनेको छु, मैले नयाँ कुरो सिकेको छु या नयाँ कुरो गरेको छु भनेदेखि है उसलाई सुन्ने त्यो इच्छा छ कि छैन त्यसलाई म ध्यानमा नराखिकन उसलाई सुनाउन चाहन्छु त. त्यति बेला त सायद अब मनमनै त लाग्छ होला, कति सुनाइराखेको कति भनिराखेको भन्ने त लाग्छ होला, तर व्यक्त गरेको त देखेको छुइनँ.
तर यो सर्जकहरूको सबैको बानी नै हुन्छ नि, आफूले गरेको सृजना चाहिँ आफ्नो एकदम नजिकको मान्छेलाई सुनाउने, चाहे उसले मन पराओस् नपराओस् होइन. मैले अरू जोडीहरूको पनि यस्तो कुरा सुनेको छु
होइन. अब मलाई एउटा सानो धुन आयो, मैले सानोबाट धुन रचेँ या एउटा सानो गीत लेखेँ भनेदेखि त नि अब सुनाउ, कति बेला सुनाउ हुन्छ नि त. अब उसको सुन्ने मुड हुन्छ हुँदैन, अनि त्यो उसको क्रियाकलापले त्यो सुन्नु दिएको हुन्छ कि हुँदैन, अब चुल्हामा व्यस्त घरको काम कुरोमा व्यस्त, अनि मैले चाहिँ अब सुन्नै पर्छ भन्ने प्रकारको उयो राखिदिँदाखेरि अलिकति
त्यसले गर्दा चाहिँ बानी नै परेछ कि, त्यसले गर्दा चाहिँ त्यस्तो लाग्दैन मलाई
त्यो पनि मन नपर्ने बानी
भएन.
त्यही भन्नु पर्यो मैले
दाइलाई चाहिँ भाउजूको एकदम मनपर्ने बानी.
मलाई मनपर्ने बानी सबभन्दा त के भने उसलाई रिस उठ्दैन,
तपाईँलाई पनि त रिस उठ्ने रहन्छ नि
है. हामी आज हाम्रो बिहा गरेको हामीले 30 वर्ष पार गरिसक्यौँ कि, आजसम्म उसले मलाई कराएर चर्केर अलिकति ठुलो स्वरमा एउटा केही पनि भनेको छैन, अनि मैले पनि उसलाई आजसम्म भनेको छुइनँ, अनि हामी मेट फर इच अदर अलिकति है बानी बेहोरा पनि मिलेको
त्यसले गर्दा होला कि. त्यसले गर्दा अहिले मैले भन्नु पनि त्यस्तो नराम्रो बानी पनि भन.
तर ढाँट्नुभयो कि क्या हो, एकै ठाउँमा राखेका भाँडा त बच्छन् भने मान्छे त झन्
होइन. हामी यस्तो बरु कि कतै मनमा बोल होइन यस्तो नहुनु पर्थ्यो भन्ने लाग्यो भने बरु नबोल्ने, नबोलिकन चुपचापसँग जाने है, उसले बोलेन भने म बुझिहाल्छु है, अनि मैले बोलिनँ भने उसले बुझिहाल्छ कि अलिकति चाहिँ त्यहाँ समथिङ इज नट गुड, समथिङ इज नट
केही राम्रो चलिरहेको छैन,
केही छ राम्रो चलिरहेको छैन भने. तर आजसम्म भने नि सङ्गीतमा आएर, सङ्गीत क्षेत्रमा भनौँ या जीवनकै क्षेत्रमा भनौँ है, सङ्गीत आउँदाखेरि जुन स्थितिमा थिएँ अहिलेको स्थितिमा सङ्गीत सायद बिहा गरेकै एउटा त्यो राम्रो पक्ष पनि होला है, सायद उसको दशा ग्रहले पनि त्यसरी उठायो किन मलाई है, अनि धेरै धेरै कामहरू भइरहेछ है आफ्नो व्यक्तिगत जीवनमा पनि साङ्गीतिक जीवनमा पनि धेरै काम भइरहेछ, अनि सङ्गीताले मेरो हरदमै साथ दिएर बसेको छ.
बिहा चाहिँ कसरी भयो, दार्जिलिङको छोरो नेपालकी छोरी?
हाम्रो यस्तो भएको कि मभन्दा पहिले बिहे बद्रीदाईको भएको, अनि बद्रीदाईले सङ्गीताको दिदी बिहा गरेको नि. आफ्नै दिदी बिहे गरेको अन्त बिहे गरेपछि अब हामीलाई पनि एक प्रकारको प्रेसर आयो भनौँ न सङ्गीतालाई उता बाउपट्टिबाट अनि मलाई बद्री दाजुपट्टिबाट होइन अब कहाँ खोज्नु जाने हो त्यही बिहा गर्नुपर्छ मेरो साली छँदैछ भने अनि मलाई चाहिँ मैले सोचेँ कि अब एउटै घरमा चाहिँ किन बिहा गर्ने होइन
भनेर एउटै घरमा म गर्दिनँ नेपालकी छोरी इन्डियामा गएर के कसो कस्तो छ अब एकजना त दिइहाल्नुभयो अर्को त म जान्न भन्दा पनि घरकोले गर्दा होइन राम्रै हुन्छ भनेर मैले पनि मन नपराएको यता पनि मन नपराउनु भएको
अब मैले थाहा पाएअनुसार दार्जिलिङमा चाहिँ सोल्टिनीमाथि हक लाग्छ भन्ने त्यताको कल्चर पनि छ क्यारे तर हाम्रो नेपालमा त्यस्तो ऊ छैन होइन त्यही भएर तपाईँलाई त अलिक अप्ठ्यारो पनि भयो होला
फेरि सोल्टिनी टाढो भयो विराटनगरमा काठमाडौँतिर सोल्टिनी हो यसो आँखा झिम्काउनु पनि पाइएन मनका कुराहरू पोख्नु पनि पाइएन अन्त माया त बढेन होइन तर पछिबाट सबैजनाले भन्दाखेरि फेरि उसले पनि त्यसरी नै सोचेछ मैले पनि त्यस्तै सोचेँ है अब कहाँ बिहा गर्न कता खोज्नु जाने बरु आफ्नै गरौँ भनेर अनि बिहा गऱ्यौँ बिहा गरेपछि आजसम्म बिहा गरेर किन बिहा गऱ्यौँ भनेर चाहिँ हामीले सोच्नु परेको छ
अहिले पनि हामी कुरा गर्छौँ कि तपाईँले पनि मन नपराएको मैले पनि मन नपराएको हो यसरी भगवान्ले यसरी जुराइदिएछ तर राम्रो भयो भनेर कुरा गर्छौँ अहिले त राम्रोसँग चल्दैछ अब हाम्रो वैवाहिक जीवन
मन नपरि तपाईँ परिवारको करले भनौँ न होइन परिवारले करले बनेको जोडी
बनेको जोडी अहिले रहरको जोडी
रहरको जोडी भनेको कहिले कसैले पनि अँध्यारो मुख लाउनु पर्दैन अहिलेको कुरा घरमा निकै रमाइलो वातावरण हुन्छ होला यहाँ हाम्रो अलि भर्खर 15-20 मिनटको कुराकानीमा पनि निकै रमाइलो लागिरहेको छ बाहिर प्राविधिक साथी पनि हाँसिरहनु भएको छ
होइन रमाइलै छौँ अब के भने गीत गाउँछौँ है सुन्छौँ सबैजना बस्छौँ नानीहरू बस्छन् होइन अनि बेलुकी यसो भेट्यो अब कामबाट फर्केर आएपछि कुराकानी गऱ्यो दिनका दिनचर्याका कुराहरू गऱ्यो सङ्गीतका कुराहरू गऱ्यो है अनि अलिकति मलाई पढ्न मन लाग्छ मलाई पढ्दाखेरि कुनै पनि अब फेसबुकतिर आएको कुनै कविताहरू यसो मन छुयो भनेदेखि म सबैलाई राखेर लो एउटा कविता सुनौँ भनेर सुन्छु मलाई दार्जिलिङमा विशेष गरेर मलाई बबिता महादेन बहिनीको कविता खुब मनपर्छ यो हाम्रो एकजना योगिता राई हुनुहुन्छ है उहाँको कविता मनपर्छ अनि प्रकाश आमिले चाहिँ मिठो मिठो पठाउनुहुन्छ उहाँले है फेसबुकमा त्योहरू पढ्छु मलाई मन परेको कुरो के लाग्छ भने नि सुफलजी मलाई यस्तो के नेचर होला मलाई मन पऱ्यो कुनै कुरोले मलाई छुयो भने म अरूलाई सेयर गर्नै चाहन्छु त्यो त्यसले गर्दाखेरि त्यो सेयर गर्छु अनि त्यो भएन भने हार्मोनियम दिन्छु गीत गाउँछु होइन अनि गीत गाउँदाखेरि एउटा त्यो कुनै एउटा अब गीत त यस्तो कुरो हो कुनै एउटा अँध्यारो पक्ष भने नि त्यसले त्यो अँध्यारो बादलहरू हटाइदिइहाल्छ नि त्यहाँनिर अन्त गीतले एउटा परिवेश तयारी गरिदिएपछि रमाइलै हुन्छ
त्यो रमाइलो चलिरहेको छ ट्विटरमा धेरैजनाले गीत सुन्न चाहनु भएको छ अब उहाँहरूको फरमाइसको गीत गाउन लाग्यो भने त धेरै थरीको छ अङ्गीकृत बाहुनले अङ्गालोमा मेरी मायालु आँखामा बस्छ मेरी मायालु भन्ने गीत सुन्न चाहन्छु भनेर भन्नुभएको छ यही गीत सुनाउनुहुन्छ कि अर्को गीत फेरि मैले तपाईँलाई गीतै गाउन लगाएँ
मलाई अलिकति खोकी लागेर साह्रो पर्दैछ हाम्रा प्रिय श्रोतावृन्द है तर पनि तपाईँहरूले भन्नुहुँदैछ मैले तपाईँहरूलाई यत्रो दिन बादमा आएर भेटघाट गरेर गीत सुनाइन भनेदेखि तपाईँहरूले मलाई
त्यही भएर पनि मैले गीत गाउन बढी जोड्नु
तपाईँहरूले मलाई मन पराइदिनु हुँदैन यसो आयोहरूकन एउटा गीत पनि नगाइकन गयो भन्नुहुन्छ अङ्गालोमा अलिकति मात्र गीत गाइदिन्छु म सानो सानो गीत गाउँछु है यो खासमा बद्री दाईसँग गीत गाएको डुएट हो त्यसले गर्दाखेरि म एक्लैले गाउँदा त्यस्तै लाग्छ कि लाग्दैन है अङ्गालोमा मेरी मायालु आँखामा बिसाऊ मेरी मायालु केही प्रीत छ र केही सपना भर एउटा मिठो अन्याय गर मलाई मायालु मेरी मायालु अङ्गालोमा आऊ मेरी मायालु आँखामा बिसाऊ मेरी मायालु मेरी मायालु
बद्रीजी नभए पनि
मैले उसलाई पनि सम्झेर गीत
गीत गाउनु राम्रो भनेर तपाईँले केही हुन्छ कि हुँदैन त्यस्तै भन्नुभएको थियो तर मलाई त त्यस्तै नै लाग्यो राम्रो लाग्यो
अनि तपाईँले त्यस्तै हुनुहुन्छ एउटा भन्छ नि बुराजो देखान माइ चला बुरा नमेलिएको है तपाईँ एकदमै राम्रो हुन्छ सुफलजी तपाईँसँग मेरो परिचय धेरै पुरानो हो अनि तपाईँले राम्रै राम्रो देख्नुहुन्छ कि मैले मिठो नगाएको पनि तपाईँलाई मिठो लाग्दैको
छ तपाईँले मिठो गाउनु भएकै भएर मिठो लागेको मिठो नगाउनु भएकोमा मैले भएन यो चाहिँ अलिक मलाई कस्तो कस्तो लाग्यो भनेर भनेको छु नि त होइन
हजुर
आज अब पुरस्कृत हुँदै हुनुहुन्छ दुर्गा खरेल गोपाल व्यञ्जन स्मृति पुरस्कारबाट त्यो पुरस्कार ग्रहण गर्न काठमाडौँ आएको मौका पारेर मैले उहाँको दम्पतिलाई नि आज स्टुडियोमा बोलाएको हो र पाहुना बनाएको हो। उहाँको दम्पति नि मेरो छेउमा बस्नु भएको छ र ट्विटर फेसबुकमा धेरै साथीले तपाईँलाई आज पुरस्कृत सम्मानित हुन लाग्नु भएकोमा बधाई शुभकामना भनेर भन्नुभएको छ। उहाँहरूप्रति केही भन्न चाहन्छु
म एकदम
समय दिन्छु तपाईँलाई
विनम्रतासित तपाईँहरूको बधाई स्वीकार गर्छु। यो अरू केही पनि होइन तपाईँहरूको माया तपाईँहरूको स्नेह अनि तपाईँहरूले जुन मेरो काम कुरालाई मन पराइदिनुहुन्छ त्यही नै मेरो निम्ति प्रेरणा हो अनि त्यही प्रेरणाले नै प्रेरित भएर केही गरौँ भन्ने सङ्गीतमा केही गरौँ भन्ने इच्छा जाग्छ। अनि यो पुरस्कार मैले जुन चाहिँ पाउँदैछु आज गोपालञ्जन स्मृति पुरस्कार यो मेरा सम्पूर्ण श्रोताहरूमा समर्पण गर्न चाहन्छु। म
रेडियो अहिले सुनिरहने साथीहरूप्रति समर्पित उहाँको पुरस्कार
समर्पित छ।
हुन्छ म तपाईँसँगको बसाइको अन्तिमतिर आइपुगेको छु। संगीता भाउजूलाई मैले सोध्न छुटाएको या भन्न मन लागेको कुरा केही छ कि? दाई धेरै बोल्नुभयो, दाईलाई नै धेरै मैले गीत पनि गाउन लगाएँ, तपाईँसँग थोरै मात्रै कुराकानी भयो त्यो भएर केही भन्न मन लागेको एकदम दुर्गादाईको केही छ? अब हामी
तपाईँले यसरी निम्त्याउनु भयो है, यहाँ आउनु पायौँ यसैमा नै हामीलाई अति आनन्द लागेछ अनि तपाईँहरूसँग भेटघाट भयो, तपाईँहरूको माध्यमबाट हाम्रा श्रोताहरूसँग भेटघाट भयो अनि आज पुरस्कृत हुने दिनमा नै यसरी उहाँहरूसँग कुराकानी गर्नु पाउनु अति आनन्द लागेछ।
हुन्छ अब आज गोपाल योजन स्मृति पुरस्कार ग्रहण गर्नको लागि काठमाडौँ आएको मौका पारेर गायक दुर्गा खरेललाई स्टुडियोमा मैले ल्याएँ पाहुना बनाएँ भने अब एउटा गोपाल योजनकै गीत सुनिएन भने हाम्रो यो बसाई अपूर्ण हुन्छ। त्यही भएर गोपाल योजनको एउटा गीत बाहिर प्राविधिक साथीले बजाउनुहुन्छ, बजाइसक्नु भएको छ, त्यो गीत सुन्दै हामी विदा हुन्छौँ। हस्, दुर्गा खरेल र संगीता खरेल आउनुभयो, कुराकानी गरिदिनु भयो, त्यसको लागि तपाईँहरू दुवैजनालाई एकदम धेरै धेरै धन्यवाद।
अनि तपाईँले हामीलाई बोलाउनु भएको निम्ति अझ बढी धन्यवाद है। श्रोताहरूलाई पनि हाम्रो नमस्कार, अभिवादन।
रोशीमा खोलाले बगायो गएको हिउँदमा देखेको तानी अहिले पो मलाई छक्कायो। हाम्रो त बाजेको पालामा बाजेले भन्थ्यो हेर्देवा बिहानी दिउँसोमा बाख्रामा हेर बेलुकी भैँसीको बुढोमा हेर एकोरी वर्षमा पुगी म सक्यौ अब त यस्तोमा घरमा रहे जुत्तामा हेर्दामा ठुलो हे बुहारी हेर्दामा सानो हे जुत्तामा हेर्दामा ठुलो हे बुहारी हेर्दामा सानो हे कानैमा जिउलानी चेप्टे सुन नाकैमा झम्के बुलाकी हरियो पोतेमा तिलहरी हातैमा चुरी होला कि हाम्रो त सानो मकनसीको उमेर भन्दा नि जिउ ठुलो उमेर पोख्दामा बोडीमा देख्ला आज नै जम्जाम उमेर पोख्दामा बोडीमा देख्ला आज नै जम्जाम जिउ
गोपाल योञ्जन र मीरा राणाको स्वर तथा गोपाल योञ्जनको संगीत र शब्दको यो गीतसँगै आजको उज्यालो फल्साको निर्धारित समय सकिने लागेको छ। हस्त, कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद अनि कार्यक्रम उत्पादनमा सघाउने प्राविधिक साथी मनोज विष्टलाई पनि धन्यवाद। भोलिको कार्यक्रममा फेरि पनि हाम्रो भेट हुने नै छ। आजको प्रस्तुतिबाट म सुफल काप्लेलाई बिदा दिनुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।
उज्यालो फल्सा, उज्यालो फल्सा, उज्यालो फल्सा,
उज्यालो फल्सा।